بسم اللہ الرحمن الرحیم، درود بھیجتے ہیں محمد اور آل محمد پر، اپنے عزیز ناظرین کو خوش آمدید کہتے ہیں اور سلام عرض کرتے ہیں ایک بار پھر آپ سب کو، آپ کے اپنے پروگرام صبح زندگی میں بہت بہت خوش آمدید کہتے ہیں۔ السلام علیکم۔
وعلیکم السلام، کیسی ہیں آپ؟
اللہ کا شکر آپ ٹھیک ہیں؟
بالکل ٹھیک ٹھاک۔ ناظرین کی خدمت میں سلام عرض کرتا ہوں اور امید کرتا ہوں آپ لوگ بالکل خیریت سے ہوں گے اور بہت بہت خوش کیا کہتے ہیں، ویلکم کرتا ہوں آپ کو،
بہت خوش آمدید،
خوش آمدید کہتا ہوں آپ کو، بہت بہت خوش آمدید آپ کو کہتا ہوں اور امید کرتا ہوں بالکل آپ خیر خیریت ہوں گے۔ عید کی تیاریاں کیسی چل رہی ہیں آپ لوگوں کی؟
بالکل، چاند رات نزدیک ہے، عید کی خوشیاں ہر جگہ ہیں اور ہم امید کرتے ہیں کہ آپ بھی بالکل حشاش پشاش طریقے سے جو ہے عید کی تیاریاں کر رہے ہیں۔
بالکل، صرف یہ کہ میٹھے کا تھوڑا سا خیال رکھیے گا، بہت زیادہ میٹھا کھانے شروع ہو جاتے ہیں عید کے آس پاس کے دنوں میں۔ ہم لوگ
عید کی نماز کے بعد جو گھر میں آ کے جو ٹوٹ پڑنا شیر قورمے پہ، اور بالکل یہ جو رمضان کی جو آپ یہ بول سکتے ہیں جو ایک طرح سے ہم نے کھانا روک تھا، وہ ساری پابندیاں ٹوٹ جاتی ہیں۔
وہی والی بات ہوگی نا کہ وہ کچھ لوگ کہتے ہیں کہ جی کچھ لوگ جب رمضان ختم ہوتا ہے تو وہ ایک قسم کا وہ کہتے ہیں کہ بھئی چلو اب آزاد ہو گئے، تو اتفاقا غلط بات ہے، ایسا نہیں سوچنا چاہیے۔ اور بہرحال یہ چیزیں جو ہیں کچھ معاشرے کا حصہ بن جاتی ہیں اور ان کو بہرحال
ہمیں چاہیے کہ اپنے رشتوں سے، اپنے خوش اخلاقی سے میٹھ جو عید کو ہے اور میٹھا بنائیں۔
بالکل،
میٹھا نہ کھائیں، اپنے اخلاق سے میٹھا بنائیں۔ بالکل
بالکل صحیح۔ اور ہفتے کا موضوع ہماری اسکرین پہ آ رہا ہے، آپ لوگ دیکھ رہے ہوں گے، جس دن آدمی گناہ نہ کرے وہ دن اس کے لیے عید کا دن ہوتا ہے۔ یہ ہمارا ہفتے کا موضوع انشاءاللہ چلے گا۔ اور تصویری مقابلہ،
بالکل ہمارا تصویری مقابلہ چل رہا ہے اور آہستہ آہستہ تصویری مقابلہ اپنے اختتام پر پہنچ رہا ہے، تو آپ جلدی سے اپنے شہر کی، اپنے علاقے کی روایتی رمضان کی تصویریں، افطار کی، سحری کی، آپ رمضان کس طرح مناتے ہیں ہمارے فیس بک پیج پر بھیجیے۔ فیس بک پیج کا جو ایڈریس ہمارا
facebook.com/SUT Morning Show
پر بھیجیے۔ بالکل
بالکل، اس پہ یاد رکھیے گا ہمیں۔ اور ہفتے کا موضوع بھی ہم نے آپ کو بتا دیا۔ اب جو ہے ہم لوگ چلیں گے آج کے دن 29ویں دن کی دعا ماہ رمضان کی، ملاحظہ فرمائیں آپ لوگ اور اس کے بعد پروگرام صبح زندگی کو آگے بڑھائیں گے، ہمارے ساتھ رہیے گا۔ جی ناظرین، صرف ایک بات میں یہاں پر کہنا چاہوں گا کہ عید کی خوشیوں میں اور چاند رات کی خوشیوں میں، بہرحال جب آپ لوگ، ہم لوگ اپنے خاندان والوں کے ساتھ، اپنے دوستوں یاروں کے ساتھ، عزیزوں کے ساتھ بیٹھتے ہیں اور بارہ خوشیاں مناتے ہیں، کھاتے پیتے ہیں، تو اس میں صرف اگر ہو سکے تو اپنی دعاؤں میں غزے میں شہید ہونے والے بچے، مائیں، بہنیں، بیٹے اور لوگوں کو یاد رکھیے۔
بالکل، جس طرح ہم اپنی عید خوشیوں سے منا رہے ہیں، زیادہ ایک لمحے کے لمحے سوچے کہ وہ اپنی عید کس طرح منا رہے ہیں۔ اور ہم دعا یہی کریں گے کہ انشاءاللہ کہ تمام مشکلات جو ہیں، جن مشکلات سے وہ گزر رہے ہیں، اللہ تعالیٰ رحم کرے اور کس طرح یہ بول سکتے ہیں کہ مشکلات جو ہے وہ حل ہو جائیں۔
اور ساتھ ساتھ یہ بھی ہے کہ بہرحال ہمارا فرض بھی بنتا ہے کہ ہم لوگ آواز اٹھائیں جس حد تک اٹھا سکتے ہیں۔
جی بالکل،
بہت اہم چیز ہے۔ کچھ لوگ کہتے ہیں کہ میں اکیلا کیا کر سکتا ہوں،
مجھے اس سے کیا، وہ ادھر ہے، ہم ادھر ہیں۔ بالکل، میری آواز اٹھانے سے کیا ہوگا؟
بالکل، دو چیزیں آ جاتی ہیں، جو آپ نے بات کی کہ میں، مجھے اس سے کیا، اور ایک چیز ہو جاتی ہے کہ میں کیا کر سکتا ہوں۔ جو لوگ یہ کہتے ہیں بھی مجھے اس سے کیا، وہ تو خیر بہرحال ایک بہت گھاٹے میں ہیں، ان کو تو شاید بہرحال نہیں معلوم کہ حق کے ساتھ دینا اور ظلم کے خلاف آواز اٹھانے میں ان کا اپنا فائدہ ہے، کیونکہ ہو سکتا ہے کل کو یہ مشکلات ان کے اپنے سر پہ بھی آن پڑے۔ لیکن کچھ لوگ جو یہ کہتے ہیں کہ جی ہم لوگ کریں کیا، ہم کیسے کیا کچھ کر سکتے ہیں، گھر بیٹھے کیا کر سکتے ہیں؟ گھر بیٹھے بہت سی کام کیے جا سکتے ہیں، جیسے کہ میں نے آپ کو کہا، آپ ہمارے فیس بک پیج پہ آ کے بہرحال آپ کمنٹ دیں کہ آپ کا کیا خیال ہے یہ جو نسل کشی ہو رہی ہے اس کے بارے میں، ویب بلاگز میں لکھ سکتے ہیں، فیس بک۔
ابھی آپ نے دیکھا ہوگا کہ فیس بک ایک تحریک چل رہی ہے، سب نے، ہر کسی نے اپنے نام کے ساتھ، اپنے شہر کے ساتھ لکھا ہے کہ آئی سپورٹ غزہ۔
زبردست،
بالکل، تو یہ بہت ہی خوبصورت تحریک ہے، اگر آپ کوشش کر سکے تو اسی پر آپ، یعنی ایک اپنا سٹیٹس لکھ دیجئے، تو یہ بھی ایک طریقے سے آپ ہے کہ آواز اٹھا رہے ہیں۔
بالکل، ہاں سٹیٹس ہم لوگ لکھتے تو ہیں کہ میں سو رہا ہوں، میں ہنس رہا ہوں، میں کھا رہا ہوں، اور یہ ساری چیزیں لکھی جاتی ہیں،
یہ بھی ایک اہم چیز ہے۔ بالکل
صحیح۔ اچھا، تو مہمان آج میرے ساتھ ڈاکٹر عاقلہ حکیمی ہوں گی اور اوٹیزم کے بارے میں انشاءاللہ وہ بات کریں گے،
اور انشاءاللہ میرے ساتھ فون لائن پر مولانا سید آن محمد نقوی صاحب ہوں گے اور ہم ہفتے کے موضوع کے بارے میں ان سے گفتگو کریں گے۔ تو خرم، اب ہم کہاں چلیں گے؟
ماہ مبارک رمضان ہے اور جیسے کہ ہمارے ناظرین کو پتہ ہے کہ ہم لوگوں کا سیگمنٹ چلتا ہے رمضان صبح زندگی کے ساتھ کا، اور اس میں ہم آپ کو پروگرام کے شروع میں ہی کچھ دعائیں سناتے ہیں، تو ایک اور دعا سنتے ہیں ماہ رمضان کی اور اس کے بعد پروگرام صبح زندگی کو آگے بڑھائیں گے۔
جی ناظرین، دوبارہ آپ کو خوش آمدید کہتے ہیں آپ کے اپنے پروگرام صبح زندگی میں۔ وقت ہوا ہے ہمارے گفتگو کے حصے کہاں، جہاں خورم ہمارا انتظار کرے، وقت کو ضائع کے بغیر ہم چلتے ہیں خورم کی طرف۔ جی خورم،
بہت شکریہ رباب۔ بالکل، ڈاکٹر عاقلہ حکیمی ہمارے ساتھ پہنچ چکی ہیں، گفتگو کے حصے میں آپ لوگ پہنچ چکے ہیں، اور یہاں پر میں یہ بتاتے چلوں کہ جو بھی آپ کے سوالات ہوں ڈاکٹر عاقلہ حکیمی سے، आप पूछ सकते हैं हमारे फेसबुक के एड्रेस के ज़रिए, और लाइव कॉल भी आप कर सकते हैं, हमारे जो फ़ोन नंबर्स हैं वो स्क्रीन पे आपको दिखेंगे। अच्छा चलते हैं डॉक्टर साहब से मुलाकात करते हैं। सलाम अर्ज करता हूँ डॉक्टर साहब।
अस्सलाम
वालेकुम। कैसी हैं आप?
अल्हम्दुलिल्लाह जी।
शुक्रिया अदा करता हूँ डॉक्टर साहब, आप तशरीफ लेके आएंगे एक बार फिर। डॉक्टर साहब रोज़े ख़त्म हो गए तकरीबन, और कैसे गुजरे
रोज़े? अल्हम्दुलिल्लाह अच्छे गुजरे। वैसे तो थोड़े बहुत सख्त होते हैं, लेकिन वाकई फिर खुदा हिम्मत दे देता है। यानी पहले जब शुरू शुरू में बंदे को थोड़े से होता है कितने लंबे दिन है, और फिर जो है ऊपर से काम भी करना ये सब कुछ, लेकिन जब बंदे एकदम उसमें दाखिल हो जाते हैं तो वाकई फिर पता नहीं चलता।
कुछ अल्लाह ताला की मदद जो
यानी
है
वाकई
वो
जो है ना वो एक यही मैं अपनी बात कर रही हूँ,
अच्छा
वाकई यानी एक हिम्मत आ जाती है कि
हिम्मत आ
भाई
जाती है।
एक जो है वो शौक और लगन सा हो जाता
सही,
है कि बस रोजा रखनी।
ज़बरदस्त। अल्लाह दुआ करते हैं कि सारों को वो ये हिम्मत जो आपको अल्लाह ताला ने अता फरमाई वो सारों को दे। अच्छा
अच्छा
डॉक्टर साहब एक और चीज़ ये पूछना चाहूँगा मैं आपसे कि ईद की तैयारियों में जो है ख़वातीन बहरहाल वो जो है किलो किलो के हिसाब से जो है वो चूड़ियाँ खरीदती हैं, तो यहाँ पर क्या किस तरह आप लोग ईद का वो प्रोग्राम बनाते
क्यों
हैं?
हमारा दिल चला रहे हैं?
जी
क्यों दिल चला रहे हैं रवा?
अच्छा, यहाँ पर
वैसे खैर
चूड़ियाँ,
नहीं, हम भी जो है वो बड़े छुपे रोस्ता में जब भी कोई
अच्छा
पाकिस्तान जाए या हम खुद जाए तो फिर वो
अच्छा
हिसाब से
वहाँ
लेकर
से
आते हैं।
चूड़ियाँ जो मिल जाती। अच्छा
ओके
आप ये बताएं कि आप हमारा जो ईद का स्पेशल हम प्रोग्राम इंशाल्लाह 2 दिन ईद के स्पेशल प्रोग्राम हमारा चलेगा, और ये मैं नाजरन को पहले बताना चाह रहा था लेकिन मैंने पहले आपको बता दिया, तो आप आ रही हैं हमारे प्रोग्राम में या नहीं आ रही?
इंशाल्लाह जी
चलें ये तो बड़ी अच्छी बात है, इंशाल्लाह फिर ईद के दिन भी आपसे बात होगी। चलते हैं अपने
इंशाल्लाह।
मौजू की तरफ डॉक्टर साहब, ऑटिज्म क्या है?
जी ऑटिज्म या ऑटिज्म जो हम जो है उसका तलफ़ुज़ करते हैं, ये जो है जैसे कि हम ओवरऑल मेंटल डिसऑर्डर या यूँ कहना चाहिए जो साइकोलॉजिकल प्रॉब्लम या डिसऑर्डर से उस पर बात करें बच्चों
ठीक
में।
है, सही,
ऑटिज्म या ऑटिज्म भी जो है एक उन्हीं में से एक मुश्किल है, एक डिसऑर्डर या एक हद तक जो है हम इसको बीमारी कह सकेंगे। इसमें होता यह है कि जो दिमाग का जो हिस्सा जो सोशल इंटरेक्शन के उसके जो ओहदे है उस पर जो है उसके फ़राइज़ अंजाम देने होते हैं तो उसकी ग्रोथ सही तरीके से नहीं होती। यानी जो दिमाग के खलियों में जो है वो ग्रोथ डिसऑर्डर पेश आ जाती है।
ठीक है,
अब ये कि ये क्यों पेश आते हैं इस पर फिर जो है वो बात करेंगे। अब जब वो तकामुल नहीं पाएंगे, वो जो खलिये है वो सही तरीके से जो है वो डिवेलप नहीं होंगे, ग्रोथ उसके नहीं होंगे, तो उसका फंक्शन भी सही तरीके से नहीं होगा। तो ये
ठीक है,
बच्चे जो है ख़ास तौर पर जो इनके नमाय और भी इसके अलामतें हैं, लेकिन जो डोमिनेंट इसके अलामत है वो ये है कि ये बच्चे जो है तन्हाई पसंद है, बहुत
अच्छा
शिद्दत से तन्हाई पसंद है। इनमें जो है ये एबिलिटी नहीं होते है कि वो सोशल इंटरेक्शन करे दूसरे से, ये नहीं होता कि अपने लिए जो है वो दोस्त बनाए या उनके साथ अगर दोस्त बनाए भी तो उसको जो है वो आगे बढ़ाए। हो सकता है इसके साथ साथ जो है इनको बोलने में भी प्रॉब्लम हो,
ठीक है,
लेकिन जो है ज़ाहरी तौर पर इनके फेस से हम ये अंदाज़ा नहीं लगा सकते। जैसे जो डाउन सिंड्रोम वगैरह मुख्तलिफ किस्म के जो सिंड्रोम्स होते हैं, वैसे अगर इसके जो स्पेक्ट्रम है उसको देखा जाए तो उसमें कुछ सिंड्रोम्स है जैसे आस्पर्गिटोस मेरे ख्याल में जो है
जी
ये सिंड्रोम है इसमें भी शामिल हो जाते हैं, लेकिन वैसे जो है 9-10 महीने तक जो है नहीं पता चलता। जब तक बच्चे जो है वो अगर जो है वालिदैन बहुत ज़्यादा तवज्जो दे तो शायद जो है वो अर्ली उसमें महीनों में भी जो है वो डिटेक्ट करे, लेकिन असल उस वक्त शुरू हो जाते हैं कि जब बच्चे जो है वो इंटरेक्ट करना
बातचीत शुरू
कॉन्टेक्ट
करने
करना जो है वो शुरू कर देते,
से
या बातचीत भी खैर नहीं उस हद
नहीं,
तक
मतलब
मसलन 1 साल के अंदर अंदर, ज़्यादातर
सही
जो है
है,
वो 3 साल के अंदर अंदर पता चल जाते हैं, लेकिन हम 1 साल से पहले पहले भी जो है पता
पता
चला
लगा
सकते हैं
सकते
क्योंकि
हैं,
बच्चे जो है वो रिस्पॉन्स नहीं दे रहा होता है।
सही है,
यानी जब आप बच्चे के साथ कुछ शेयर करना चाहते हैं, उसको जो है कुछ दिखाना चाहते हैं, उसको कुछ हंसाना चाहते हैं, तो बच्चे जो है वो उस तरीके से रिस्पॉन्स नहीं देते जितने दूसरे बच्चे उस एज के दूसरे बच्चे देते हैं।
कनेक्शन नहीं बन रहा होता वो।
वो जी
अच्छा ये
कनेक्शन नहीं
डॉक्टर साहब
बन।
ये कैसे नफसियाती मसाइल इतनी छोटी उम्र में कैसे पेश आ जाते हैं?
देखिए इसको हम सिर्फ नफसियाती मसला नहीं कह सकते
ठीक है,
क्योंकि इसमें जो है वो खुद जिस्म ऑर्गन भी इन्वॉल्व है,
ठीक है,
लेकिन जो जाहिर हो जाते हैं इसके जो है वो एक किस्म के नफसियाती यानी बिहेवियर और ताल्लुकात और इस किस्म के अलाइम के साथ ज़ाहिर होते हैं, तो हम इसको जो है वो
साइकोलॉजिकल
में लाते हैं।
ठीक है।
और इसके जो डायग्नोज ट्रीटमेंट भी होते हैं वो अंडर साइकेट्रिस्ट और न्यूरोलॉजिस्ट के होते हैं।
हाँ, तो न्यूरोलॉजिस्ट भी है,
न्यूरोलॉजिस्ट भी है यहाँ।
इसका मतलब है कि फिजिकी तौर पर भी कोई मसला है बच्चे के साथ।
यानी फिजिकल भी इसमें प्रॉब्लम है। मैंने बताया कि जो खलिये है दिमाग की उसकी ग्रोथ में जो है वो सही नहीं है, उसकी ग्रोथ में ही मुश्किल है।
ठीक है।
तो इसलिए जो है ये ऑर्गेनिक प्रॉब्लम भी है और साइकोलॉजिकल प्रॉब्लम भी है। उस ऑर्गेनिक प्रॉब्लम की वजह से फिर जो है साइकोलॉजिकल प्रॉब्लम पेश आ जाते हैं।
अच्छा, इस बात को डॉक्टर साहब बहुत कम माना जाता है कि नफ्सियाती बीमारियों के पीछे फिजिकी मुश्किलात, यानी बदन बदन की मुश्किलात या कोई ऑर्गन कोई उसमें कोई मसला हो, कोई बीमारी जो है वो बाइस बन रही है कि इसको।
देखिए, ये बहुत गलत कॉन्सेप्ट है कि हम समझे कि जो साइकोलॉजिकल प्रॉब्लम है उससे ऑर्गेनिक प्रॉब्लम का रिलेशन नहीं है। हालांकि ये बात गलत है। जब हम डिप्रेशन में चले जाते हैं, जब हम इस्तराब में आ जाते हैं, जब तो मुख्तलिफ जो न्यूरो ट्रांसमीटर, जो मुख्तलिफ किस्म के केमिकल जो हमारे दिमाग में। अच्छा, एक बात मैं यहाँ पे बता दूँ कि जो हमारे खलिये होते हैं दिमाग के, जिस्म के, जो भी, वो एक दूसरे से बात तो नहीं कर सकते। किस किस्म के एक दूसरे को पैगाम भेजेंगे? तो वो मुख्तलिफ न्यूरो ट्रांसमीटर, मुख्तलिफ किस्म के जो लिक्विड्स हो, एक किस्म के लिक्विड्स है, केमिकल है, उनकी जो है वो केमिकल फॉर्म है, नाम है, जैसे डोपामिन है, नोरेपिनेफ्रिन और ये सब कुछ, यानी उसके नाम है, फॉर्मूला है, केमिकल उसके स्ट्रक्चर है, तो उसके थ्रू जो है वो अपने पैगाम एक दूसरे तक जो है
बातचीत करते हैं।
बातचीत करते हैं, यूँ
अच्छा,
कहना चाहिए।
ठीक है।
तो हम जितने भी साइकोलॉजिकल प्रॉब्लम है उन सब में ये न्यूरोट्रांसमीटर्स, ये सारे केमिकल्स डिस्टर्ब हो जाते हैं।
अच्छा।
किसी चीज में कम हो जाते हैं, किसी चीज में ज्यादा हो जाते हैं, तो उससे जो है ये अलामा जाहिर होते हैं। यानी जितने भी साइकोलॉजिकल प्रॉब्लम है उसके पीछे जो है वो ऑर्गेनिक भी है। लेकिन ये कि कौन सी इल्लत है और कौन सी मालूल है, यानी क्या कौन से असल वजह है और कौन से अलामत है, इस पे थोड़े से जो है वो
बात की जा सकती है। डॉक्टर साहब बहुत शुक्रिया गुफ्तगू आपके साथ जारी रखेंगे। हम लोग यहाँ पर हम लोग चलेंगे रुबाब पर, देखते हैं रुबाब हमारे नाज़रीन को क्या दिखा रही हैं।
बहुत शुक्रिया खुर्रम। और जैसा नाज़रीन को पता है, वक्त हुआ है हमारे हुनर के हिस्से का नाज़रीन, जहाँ आप सब्जियों की सजावट वो सीखेंगे और फिर आपकी खिदमत में हाजिर होते हैं। हमारे साथ रहिएगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम और बहुत 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 सुबह खैर नाज़रीन हज़रात। प्रोग्राम सोबो ज़िंदगी के एक और हिस्से में हम मौजूद हैं, जहां आपको दस्तरखान को किस तरह खूबसूरत बनाया जाए सिखाते हैं। मेरे साथ मौजूद है मिसेस असकरी। अस्सलाम वालेकुम।
सलामुन अलैकुम, सुबह शुमा बखैर, به نام خدای بزرگ سلام و صبح بخیر همه بینندگان عزیز.
جی مسز اسخری بول رہی ہیں کہ میں اپنے پیارے پیارے ناظرین کی خدمت میں صبح ہے اور پروگرام کو ہمیشہ کی طرح اللہ کے پا برکت نام سے شروع کرتے ہیں۔ امروز چی یاد میگیریم؟
امروز میخوایم این خیارا رو آموزش بدیم و این هویج ها رو.
صحیح، آج ہم دوبارہ کھیرے کے پھول اور گاجر کے پھول بنانا سکھا رہے ہیں۔ گلاب کے پھول تو سنے تھے، لیکن کھیرے اور گاجر کے پھول بھی اب بنانا سیکھ لیجیے۔
خیارهایی که انتخاب میکنیم حالا برای این مورد زیاد بزرگ نباشه بهتره. از یه خیار دو تا از این گلا در میاد.
صحیح، یہاں پہ مسز اسخری بتا رہی ہیں ہمیں کہ ہمیں ایک جو سب سے پہلے چیز دھیان میں رکھنی ہے، کھیرا آپ کا زیادہ موٹا چوڑا یعنی کھاتے پیتے گھرانے کا نہ ہو، تھوڑا نازک سا ہو، اور ہم ایک کھیرے سے دو پھول بنائیں گے۔
این خیارا رو که دو تا میخوایم در بیاریم، تقریبا از این قسمت حدودا دو سانت بالاتر از انتهای خیار میاییم، مدل 7-8 میزنیم و این انتهاشون رو به هم وصل میکنیم.
جی ناظرین، یہ بتا رہی ہیں جو کھیرے کا نچلا حصہ ہے 2 سینٹی میٹر سے اس طرف آ کے اس پہ کٹ لگانا شروع کریں گے، زگ زیگ کٹ، لیکن لمبے طریقے سے، یعنی ہوریزونٹلی۔ آپ دیکھیے کتنے گہرائی میں اور لمبے طریقے سے کٹ لگا رہی ہیں۔
اینا رو وقتی اینجوری بلند زدیم و عمیق زده باشیم از هم جدا میشن. بعد از اینکه جدا شدن، بازم اینجاها اگه به هم وصل باشه با چاقو یه برش بهش میزنیم.
ناظرین، آپ نے گہرے کٹ لگا دیے، اتنے گہرے لگائیے اور اتنے لمبے لگائیے کہ جو یہ کھیرا ہے آپس میں الگ ہو جائے۔ اگر پھر بھی آپ کا کھیرا کچھ بند بند سا لگ رہا ہے، کٹس کو اور گہرا کر دیجئے، اندر کی طرف چاقو لگا کے اور گہرے کٹ لگا دیجئے۔
بعد اینا رو میندازیم توی آب، آب سرد، آب یخ، این گلبرگا بیشتر باز میشه، به این شکل از هم دیگه باز میشه.
جی ناظرین، اس پھول کو کھلانے کے لیے آپ نے کیا کرنا ہے؟ آپ نے اس کو ایک ٹھنڈے چلڈ پانی میں ان کھیروں کو ڈال دینا ہے، خود بخود قدرتی طور پہ ان کے منہ کھل جائیں گے، آپ کے جو پھول ہیں کھیرے کے وہ اور کھل جائیں گے۔
اما ہویجامونو
جی، اب باری ہے گاجر کی۔
هویجمون زیاد قطرش زیاد نباشه، البته زیاد هم باشه گلش درشت تر میشه.
صحیح. نازنین یہ بول رہی ہیں کہ آپ کو اس بات کا خیال رکھنا ہے کہ آپ کے گاجر اگر چوڑے یا وہی کھاتے پیتے خراب سے ہیں تو آپ کے پھول تھوڑے جو ہیں وہ بڑے بنیں گے، اگر نازک ہے تو پھول نازک بنیں گے، یا آپ کے اوپر ڈیپینڈ کرتا ہے. آپ پہلے گاجر کو جو ہے اس کا پیل کر لیجئے. گاجر کو
ببینید از نوک تیزش به این شکل، نوک چاقومون اینجا فرو میره به این شکل اینجا.
صحیح.
یعنی وقتی اینه اینجوری میذاریم برمیگردیم نوک چاقومون رو فرو میکنیم اینجا که اینها از هم جدا بشه.
جی ناظرین، آپ نے گاجر کا جو سر ہے جو شروع کا حصہ ہے وہاں پہ آپ نے اس طرح کٹس لگانے جس طرح آپ نے دیکھا، اور پھر چاقو کو اس طرح سے اندر سے دبانا ہے تاکہ وہ پھول جو ہے وہ گاجر سے الگ ہو جائے.
اینا رو میتونیم درست بکنیم، تعداد زیاد باهاش مربا درست بکنیم.
صحیح.
میتونیم بخار پس کنیم، بغل مرغمون بذاریم، کنار سینی مرغمون بذاریم، و یا اینکه برای تزیین به این شکل وسط این خیارمون هم میتونیم بذاریم.
جی ناظرین، یہ بتا رہی ہیں کہ آپ ان کو کاٹنے کے بعد جو ہم جیم یا جیلی جو بناتے ہیں، اب وہ گاجر کے فلیور کا ہو، آپ اس پہ اس کو سجا سکتے ہیں. اس کے علاوہ آپ اپنے سٹیم چکن، فرائیڈ چکن کے آس پاس ان کو سجا سکتے ہیں ان پھولوں کو، یا تو پھر اسی طرح جس طرح انہوں نے کھیرے کے بیچ میں ڈال دیا اس طرح بھی سجا سکتے ہیں.
حالا یکی دیگه هم درست میکنم، اونو سه تر درست کنم، سه تا گلبرگ داشت. این هویج هرچی بزرگتر باشه تعداد گلبرگش بیشتر میشه، مثل این که من اینجا دارم چهار گلبرگ داره.
جی. اچھا ناظرین، یہ بتا رہی ہیں ہمیں کہ یہاں پہ جتنا آپ کا گاجر جو ہے وہ چوڑا یا موٹا ہوگا اتنا ہی آپ کے پتے زیادہ بنیں گے. آپ دیکھ رہے ہیں وہاں پہ چار پتوں والا بھی ہمارے پاس ہے. یہ کوشش کر رہی ہیں کہ ایک بڑا پھول ہمیں بنا کے بتائیں.
این با چهار تا گلبرگ شد.
صحیح. یہ بن گئے چار پتوں سے. جتنا آپ اوپر جاتے جائیں گے اور آپ کا گاجر جو ہے وہ چوڑا ہوتا جائے گا یا موٹا ہوتا جائے گا، اتنے ہی آپ کے پتے جو ہیں وہ زیادہ بنیں گے.
ہر دفعہ کہ میں خواہیم درست بکنیم، انتہائی اینو با پوسکن، اگه پوسکن نداشتیم، با چاقو انتہائی اینو این شکلی تیزش میکنیم.
جی ناظرین، ہر پھول بنانے کے لیے آپ نے پہلا پھول بنا کے نکال دیا، دوسرا پھول بنانے کے لیے آپ نے یہ کرنا ہے، آپ نے پیلر سے اس کو پیل کرنا ہے، اس کو تیز بنانا ہے. پیلر نہیں ہو تو چاقو کی مدد سے بھی آپ یہ کام کر سکتے ہیں.
میں این شکل یک بزور هم اینو نمیکنیم، یعنی اگر انتهاش گیر شد کرده باشه با اینجای چاقو اینو قطعش میکنیم.
صحیح. اور یہ بتا رہی ہیں کہ بالکل زور آزمائی آپ نے نہیں کرنی ہے، اگر نہیں نکل رہا چاقو کو اس طرح سے پریس کیجئے کہ یہ خود الگ ہو جائے، لیکن اپنے ہاتھ کا بہت خیال رکھیے گا کہ آپ کے ہاتھ کہیں کٹ نہ جائے.
اینا رو برای ترشی هم میتونیم استفاده بکنیم، روی سالادمون میتونیم بذاریم، کنار سالادمون، کنار مرغم که گفتم، و یا اینکه اگه میخوایم کنار مرغمون بذاریم، بخار پزشون کردیم، یا همین خامش چون خیلی مفیده، به این شکل انتهاشون رو از این خلال دندون رو میزنیم، یه فلفل دلمه هم برمیداریم، یا هر چیز دیگه ای، فلفل دلمه چون خوراکیه بهتره.
جی بتا رہی ہیں کہ آپ چاہیں تو ان گاجروں کو سٹیم کر لیجئے، لیکن کچے گاجر کی تو خیر اپنی ہی خاصیت ہے. آپ چاہیں تو اسی طرح جس طرح انہوں نے ایک شملہ مرچ کے اندر اس کو سجا کے رکھا ہے، اپنے کسی بھی ڈش کے کنارے پہ رکھیے اور آپ کے ڈش کو چار چاند لگ جائیں گے.
یہ خیارا رو ہمین شکلی میشه با خلال دندون تهشون رو وصل کرد، بخوایم بزنیم کنار میوه هامون به این شکل. توی عروسی ها، جشن ها خیلی استفاده میشه. به این شکل میشه با خلال دندون وصلش کرد، تو سبد گذاشت، یا اینکه از اینا برداریم به این شکل انتهای این بزنیم و توی گلدونمون بذاریم. این شکلی هم میشه اینا رو استفاده کرد.
جی یہ بتا رہی ہیں جو کھیرہ انہوں نے بنایا ہے، آپ اس کھیرے کو اپنے سجائے ہوئے پھلوں کے بیچ میں یعنی جگہ جگہ پہ لگا سکتے ہیں، نہایت خوبصورت لگے گا. اس کے علاوہ آپ چاہیں تو اس طرح سے ویجیٹیبلز کا، سبزیوں کا یا پھلوں کا جو گلدان ہم نے بنایا ہے اس میں بھی آپ سجائیں تو بہت ہی خوبصورت لگے گا.
میتونم یہ توضیح کچھ کی دیگر بدم؟
جی جی.
خب ما اینو درست میکنیم، بعضی وقتا میخوایم نازک درست کنیم برای توی مربا و اینا، ولی اگر میخوایم توی مهمونی ها استفاده کنیم برای اینکه پلاسیده نشه به این شکل زخیم درست میکنیم. اما اگه بخوایم نازک درست کنیم، چاقومون رو اینطوری هم میتونیم نگه داریم، ببینید خیلی نازک در بیاریم، یعنی این حتما نباید به این شکل درست بشه. اگر با چاقو سختمون بود، با این ابزارمون هم میتونیم این گلا درست کنیم. میخوام یه دونه هم با اینا بزنم.
صحیح.
ببین
ناظرین، اگر آپ کو چاقو سے یہ بنانے میں سخت لگ رہا ہے یا آپ کو ڈر ہے کہ آپ کا ہاتھ کٹ جائے گا، تو آپ اس طرح سے دیکھیے کس طرح یہ بنا رہی ہیں. اسی جو یہ ابزار ہے میں نے بتایا، کٹلری اسٹور پہ یا بیکریز پہ آپ کو آرام سے مل جائے گا.
این هم با این ابزار.
جی یہ بھی اس طرح سے اس طریقے سے ہم نے بنایا اس کو. जी नाज़रीन, आज हमने आपको एक और गुलदान बनाना सिखाया, एक और तरीके से अपने दस्तरखान में चार चांद लगाना सिखाया। उम्मीद करते हैं आज का प्रोग्राम भी आपको बहुत पसंद आएगा। ज़रूर इसको अपने घर पे आजमाइएगा और बहुत ही खूबसूरत तरीके से अपने दस्तरखान को आप सजा सकते हैं इन गुलदानों से और इन फूलों से। यहाँ तक के लिए मुझे और मिसेस असखरी को इजाज़त दीजिए। खुदा हाफिज़। जी नाज़रीन, दोबारा आपको खुश आमदीद कहते हैं। आपने मेरे साथ सब्जियों की सजावट सीखी। खैर, ये प्रोग्राम पहले से रिकॉर्डेड है, आप ये मत सोचे कि मैं मार्को पोलो हूँ, यहाँ भी हूँ और वहाँ भी हूँ। खैर नाज़रीन, यहाँ हमारे जो है गुफ्तगू के सेगमेंट का जो है वक्त शुरू हो गया है, चलते हैं खुर्रम की तरफ। जी खुर्रम,
बहुत शुक्रिया रुबाब जी। ऑटिज्म के बारे में डॉक्टर अखलाक ने हमारे साथ बात करी। नफसियाती मसला है बच्चों के अंदर जो बहरहाल दिखने में मिलता है, और डॉक्टर साहब ने बताया कि बहुत से नफसियाती मसाइल होते हैं जिनके पीछे जिस्मानी मसाइल, न्यूरोलॉजी या हमारा दिमाग जो है उससे उसका ताल्लुक होता है। तो चलते हैं डॉक्टर साहब से मज़ीद गुफ्तगू करते हैं। डॉक्टर साहब, आपने यहाँ तक तो बता दिया कि इनका ताल्लुक क्या है और अलामतें, आपने कहा कि जो है बहरहाल एक साल की उम्र से लेके शुरू हो जाती हैं और ऊपर की उम्र की तरफ। पैदाइशी तौर पर ये चीज़ें आ सकती हैं एक बच्चे के अंदर?
देखिए, वैसे तो ये पैदाइशी तौर पर ही है, क्योंकि अच्छा। जो ज़्यादातर ये तसव्वुर किया जाता है कि प्रेगनेंसी में, अब अगर हम वजूहात पर बात करें तो एक वजह ये बताया जाता है कि अगर प्रेगनेंसी में माँ को वायरल इन्फेक्शन हो जाए या जितने भी जो मुख्तलिफ़ किस्म के जो इन्फेक्शन है जिसके लिए हम वैक्सीन भी करते हैं, जैसे मम्स है और ये सब कुछ, तो अगर खुदा न खास्ता वो चीज़ें हो जाए या अगर जो है वो बच्चा जो है वो प्रेगनेंसी में या प्रेगनेंसी के फौरन बाद जो है वो एक्सपोज हो जाए जो मुख्तलिफ किस्म के हमारे पास मेटल है, जो मेटल जैसे जो बड़े बड़े शहरों में जो है वो उसके गाड़ियों के दूध वगैरह में भी जैसे लीड वगैरह अच्छा। होते हैं और ये सब कुछ जो हैवी मेटल्स होते हैं, जैसे लीड है और ये जो हम अखबार पे पहला की चीजें जो है वो खाते हैं उसमें भी जो है वो सूर्प या लीड होते हैं ये सब कुछ, तो ये हैवी मेटल्स में शुमार होते हैं। कहते हैं इस पर अगर एक्सपोजर हो जाए, वैसे तो डेफिनेटली हम नहीं कह सकते कि इसके क्या है, यानी इसकी जो इल्लत जो असल वजह है वो मालूम नहीं है, लेकिन इन चीज़ों को जो है तसव्वुर किया जाता है। इन पर कई तहकीकात हुए हैं, देखा गया है कि जो लोग इन चीज़ों की एक्सपोजर उनमें ज़्यादा थी तो वो बच्चे जो है इस बीमारी में इन्वॉल्व हुए हैं।
सही। अच्छा, ये मेटालिक पार्टिकल या मेटल के ज़र्रे जो उनका मिक्स उनका हमारे बदन में दाखिल हो जाना, एक प्रेगनेंट खातून के बदन में दाखिल हो जाना, आपने जैसे बताया कि धुएँ में भी हैं वो पार्टिकल्स, फिर मुख्तलिफ चीज़ों में होती हैं। अच्छा, ये एक वाकया जो है मेरे ख्याल से जापान साइड का है, उसमें कहा जाता था कि एक फैक्ट्री जो है अपने वेस्ट प्रोडक्ट एक दरिया था एक जो है वहाँ पर उसमें फेंकता था, तो फिर लोग वहाँ की मछलियाँ इस्तेमाल करते थे और फिर कहते हैं कि कई नस्लों तक उन लोगों ने जो मछलियाँ जिन लोगों ने इस्तेमाल की क्योंकि उसके अंदर वो मेटल जमा हो चुका था, उसकी वजह से जो है उनके बच्चों को कई नस्लों तक जो है इस तरह की मुश्किल का सामना करना पड़ा। तो इस तरह की जो है बहरहाल मुख्तलिफ चीज़ें पेश आ सकती हैं।
जी बिल्कुल। अब ना सिर्फ जो है वो इस हद तक बल्कि इससे भी ज़्यादा हद तक कैंसरजेनिक है और ये सब कुछ
ये चीज़ें,
तो ये बच्चे जब दुनिया में आते हैं तो उस टाइम जो है यानी प्रेगनेंसी के दौरान ही या बाद, वैसे तो धमाके खुले बाद तक जो है वो उसकी डेवलपिंग जो है वो होती रहती है,
ठीक है,
जैसे 7 साल तक जो है, 7 साल से बाद जो आर्टिकल्स में आते हैं कि 12 साल तक भी जो है वो कुछ खुले बन रहे होते हैं, लेकिन उसमें जो है जब डिसऑर्डर्स आ जाते हैं तो उस वक्त भी होते हैं, यानी हो सकता है कि बच्चे पैदाइश के वक्त भी उसमें जो है वो ग्रोथ डिसऑर्डर्स हो उसके दिमाग के खलियों में, लेकिन चूंकि उस वक्त बच्चे जो है वो हमें रिस्पांस नहीं दे रहा होता है, बच्चे के जो है अभी एज इतनी नहीं है कि वो इंटरेक्शन करे अपने जो आसपास के एटमॉस्फेयर से, माहौल से, तो इसलिए हमें नहीं पता चलता। उस वक्त पता चलना शुरू हो जाते हैं कि जब हम बच्चे से जो है बच्चे के जो एज फेलो है वो काम करते हैं जो जितने बाकी एज फेलोज है, लेकिन वो बच्चे जो है वो काम नहीं करता उस एज के मुनासब से, उस एज के जो है वो तनासब से। तो वैसे जो है ये लड़कों में ज़्यादा होते हैं, जिन फैमिलीज़ में जो है वो पहले से ये चीज़ मौजूद थे तो उनमें जो है इसके चांसेस फिर आगे बच्चों में ज़्यादा है, क्योंकि कहा जाता है कि ये एक जेनेटिक और हेरिडेटरी बीमारी है,
ठीक है,
तो इसलिए जो है वो एक नस्ल
विरासत के तौर पर चलती
है, तो ये जो है इसके वजूहात में है।
ڈاکٹر صاحب بات کریں گے مزید, ہم آپ کے ساتھ گفتگو کریں گے, جاری رکھیں گے اوٹیزم کے موضوع پر. ابھی چلیں گے ہم رباب کی طرف, دیکھتے ہیں رباب ہمیں کہاں لے کے جا رہے ہیں.
بہت شکریہ آپ کا, آپ کی گفتگو جاری رہے گی. لیکن ناظرین یہاں وقت ہوا ہے ہمیں اور آپ سب کو مل کے ساتھ مل کر ایک نعت سنتے ہیں اور پھر آپ کی خدمت میں حاضر ہوں گے, پروگرام صبح زندگی کو آگے بڑھائیں گے. جی ناظرین دوبارہ آپ کو خوش آمدید کہتے ہیں. ڈاکٹر آغلہ حکیمی ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں اور اوٹیزم کے بارے میں وہ بات کری ہے جو بچوں میں ایک مشکل پائی جاتی ہے. فوراً چلتے ہیں خورم کی طرف.
جی بہت شکریہ. جی ڈاکٹر صاحب اوٹیزم کے بارے میں آپ نے بات کر لی, علامتوں کی طرف سے تھوڑا آ جاتے ہیں کہ کیا علامتیں دکھنے میں ملیں تاکہ ہم جو ہے بہرحال ڈاکٹر کے پاس لے کے جائیں بچے کو.
دیکھیے مین جو اس میں جو ڈومیننٹ علامت ہے وہ وہی سوشل انٹریکشن یا سوشل کانٹیکٹس یا کہنا چاہیے جو سوشل بیہیویئر ہے وہ ڈیولپ نہیں ہو پاتا.
ٹھیک ہے,
تو اب اس سے ریلیٹڈ جو ہے وہ باقی مشکلات پیدا ہو جاتی ہیں. جب یہ سوشل کانٹیکٹ نہیں کریں گے تو اس کا مطلب ہے کہ تنہائی پسند ہوں گے. بچہ جو ہے وہ آرام سے ایک کونے میں بیٹھا رہے گا, اپنے ساتھ کھیلے گا, یا جو ہے اگر آپ اس کو بلائیں گے تو وہ رسپانس نہیں دے گا. یعنی اسی 6-7 مہینے سے ہی پتہ چلے گا کہ آپ بچے کو ہنسانے کی کوشش کرے تو بچہ رسپانس نہیں دے گا.
اچھا.
جب چلنا پھرنا شروع کرے گا تو جو ہے وہ بالکل الگ تھلگ رہے گا. یہ بعض لوگ کہتے ہیں کہ اس بیماری کا مطلب یہ ہے کہ بچے جو ہے وہ تنہائی پسند ہے. یہ بچے تنہائی پسند نہیں ہے, یہ بچے جو ہے وہ نہیں ڈیولپ کر پا رہا,
کنیکشن نہیں کر پا رہا,
کنیکشن نہیں کر پا رہا ہوتا ہے. یہ کہا جاتا ہے کہ آگے والے کو سمجھ نہیں پا رہا ہوتا ہے کہ آگے والا کیا چاہ رہا ہے, کیا کہہ رہا ہے,
کیا اس کو کیا ریئیکشن, کیا وہ ریئیکشن, کیا چاہتا ہے میرے سے, میں اس سے کیا چاہتا ہوں, یہ چیزیں.
تو جو مین ڈومیننٹ جو علامت ہے وہ یہی ہے. لیکن اس کے علاوہ ہو سکتا ہے کہ بچہ جو ہے وہ بولنے میں بچے کو پرابلم ہو. یعنی یہ نہیں ہے کہ بچہ بول نہ سکے, بچہ بولتا ہے لیکن جو ہے وہ آپ جب سوال کرتے تو وہ جواب
نہیں دے,
کچھ اور دے دیا.
ٹھیک ہے,
یعنی آپ کے بات سے ریلیٹڈ نہیں ہے, کچھ اور جواب دے دیتا ہے, اب نارمل جواب دے دیتا ہے, یعنی جو ہے وہ غیر سے بھی جواب.
ٹھیک ہے,
تو ایک یہ ہو سکتا ہے اس میں ہو. پھر یہ ہے کہ یہ بچے جو ہے ہو سکتے ان میں یہ ہو کہ ایک ریپیٹیٹیو کام کرے.
اچھا,
یعنی ایک کام کو جو ہے وہ بار بار جو ہے وہ انجام دے, یا ایک حرکت کو جو ہے وہ بار بار کرے. فرض کریے لوگ بار بار ہاتھ ہلائے, یعنی ہاتھ ہلاتے رہیں گے ہلاتے رہیں گے, یا اگر جو ہے وہ اپنے بدن کو جو ہے وہ مختلف طریقے سے, اپنے جسم کو مختلف طریقے سے حرکت دینا شروع کریں گے, لیکن ایک ہی اسی میں پھر وہ کرتے رہیں گے. یہ
ٹھیک ہے, صحیح,
یہ ان میں ہے,
یہ
علامت ہے. پھر یہ بچے جو ہے اپنے جو بات ہے, جو دکھ ہے, جو خوشی ہے, یہ دوسروں سے شیئر نہیں کرتے,
نہیں کر پاتے,
یعنی اپنے جو ہے وہ اندر رکھتے, اپنے تک محدود رکھتے ہیں. پھر بہت یہ لوگ ریزسٹنٹ ہوتے ہیں کہ ان کے لائف اسٹائل میں چینجز لے کر آئے,
اجازت نہیں دیں گے,
اجازت نہیں دیتے, یعنی بہت, یعنی یوں کہنا چاہیے, ہم نہیں کہہ سکتے کہ ضدی ہوتے ہیں, لیکن آپ عرف عام میں اس کو ضدی کہیں گے کہ بچے جو ہے وہ ریزسٹ کرے گا کہ جو چیز وہ جس طریقے سے وہ چل رہا ہے
اسی طرح اس کو
جو ہے وہ چینج کرے, وہ اسی طریقے سے جو ہے بچہ اسی پہ چلے گا. لیکن اور بھی بہت سارے علامتیں ہیں. ایک اسپیکٹرم ہے جس کو کہتے ہیں اوٹیزم اسپیکٹرم ڈس آرڈرز, ASD کے جو ہے وہ مخفف سے اگر آپ سرچ بھی کریں مختلف جو ہے وہ آرٹیکلز اس پہ آئیں گے. تو یہ ایک اسپیکٹرم ہے, یعنی ایک سائڈ پہ جو ہے بہت سیویئر قسم کے, اور ایک سائڈ پہ بہت جو ہے وہ مائلڈ ہے, اور اس میں جو ہے وہ مختلف قسم کے جو ہے یہ علامتیں اس میں ایک دو بھی ہو سکتے ہیں, بہت سارے بھی ہو سکتے ہیں, اور جو ہے وہ کم بھی. لیکن ڈائگنوز کے لیے جو ہے وہ شرط ہے کہ ڈائگنوز جو ہے وہ ڈاکٹر کے تھرو ہی ہوگا, کیونکہ بہت سارے بچے ہوتے ہیں کہ ویسے جو ہے وہ تھوڑے سے ان کو بولنے میں پرابلم ہوتے ہیں, یا سمجھنے میں, یا کچھ اور جو ہے وہ خدا نہ خاصہ مینٹل ریٹارڈیشن اور یہ سب کچھ ہو. تو اس لیے والدین جو ہے وہ محسوس کریں گے کہ بچے میں کوئی پرابلم ہے, لیکن تشخیص یا ڈائگنوز جو ہے وہ ڈاکٹر سے ہی یا سائیکیٹریسٹ سے ہی جو ہے وہ ہونا چاہیے.
صحیح.
اور اس میں ایسا نہیں ہے کہ ڈاکٹر کہہ دے جی والدین نے یہ سنا دیا تو ٹھیک ہے بچے کے جو ہے وہ یہ لیول لگ گئے, نہیں. اس کے جو ہے وہ کرائیٹیریا ہے, ایک جو ہے جو سوشل جو ریلیشن یا بیہیویئر سے ریلیٹڈ ہے اس میں کہتے ہیں, جسے فرض کرے کچھ جو ہے وہ علامتیں الف گروپ میں ہے, کچھ بے میں ہے, کچھ جو ہے وہ جیم میں ہے, تو کہا جاتا ہے کہ جیسے فرض کرے اس والے سے جو ہے وہ دو کرائیٹیریا کو ہونا لازمی ہے, پھر اس میں سے جو ہے ایک کرائیٹیریا کو ہونا لازمی. یعنی اتنے آرام سے ہم نہیں کہیں گے کہ یہ بچے جو ہے وہ اوٹیزم ہے.
صحیح.
اس کے لیے جو ہے وہ, کیونکہ بعض بچے جو ہے وہ ویسے ہی تنہائی پسند ہوتے ہیں, اس کے باقی ساری چیزیں ٹھیک ہوتے لیکن تنہائی پسند ہوتے. تو جو ہے اس لیے اگر بچے, اگر جو ہے وہ والدین یہ محسوس کرے کہ ان کے بچے جو ہے وہ صحیح طریقے سے جو ہے وہ انٹریکشن نہیں کر پا رہا ہوتا ہے, نہیں رسپانس دے رہا ہوتا ہے, یا اس کے جو ہے وہ اور جو ہے وہ ریپیٹیٹیو جو ہے وہ کام کرتا ہے, یا جو ہے وہ ضدی ہے بہت ایک طریقے سے, تو یا یہ لوگ بہت کھن ذہن بھی ہوتے ہیں، یعنی
اچھا
صحیح طریقے سے جو ہے وہ
پکڑتے نہیں ہیں بات کو،
ایک دم سے پکڑتے
سمجھ نہیں آتی ان کو.
اگر جو ہے وہ تھوڑے سے بڑے ایج میں ڈائگنوز ہو جائے تو ان کی اسکول میں جو ہے وہ بہت پرابلمس ہوتے ہیں، پڑھائی وغیرہ میں. تو اس لیے جو ہے اگر آبزرو کرے والدین اپنے بچوں کو، اگر دیکھے کہ ایسے ویسے کوئی مسئلہ ہے تو وہ جتنی جلدی جو ہے وہ کانٹیکٹ کرے اتنا ہی بہتر.
ڈاکٹر صاحب بہت شکریہ، بات کریں گے مزید آپ کے ساتھ، علاج کے بارے میں بھی بات کریں گے. ہم لوگ چلتے ہیں ابھی رباب کی طرف، دیکھتے ہیں رباب ہمارے ناظرین کے لیے کیا لکھیں گے.
بہت شکریہ خان، ذرا صاحب کا وقت لوں گی. ناظرین اکثر ہم نے یہ بات سوچی ہے کہ اگر ہم چکنے کھانے کھاتے ہیں، سگریٹ نوشی کرتے ہیں، یا اس طرح کی کوئی بھی ہماری زندگی میں طرز زندگی میں کچھ ایسی جو ہمارے بول سکتے ہیں صحیح طرز زندگی نہ ہو تو ہمیں ہارٹ اٹیک ہو جاتا ہے یا ہونے کے خطرہ جو ہے وہ زیادہ ہو جاتا ہے. لیکن ایک نئی تحقیقات کے مطابق یہ بات سامنے آئی ہے کہ یہ چیزیں ٹھیک ہے، ان کے ہونے سے بھی ہارٹ اٹیک ہو سکتا ہے، لیکن اس کے علاوہ آپ کے سونے سے بھی آپ کو ہارٹ اٹیک ہو سکتا ہے. کس طرح؟ وہ اس طرح بتایا گیا ہے، اگر آپ اپنے الٹے سائڈ پر یا الٹی کروٹ پر سوتے ہیں تو آپ کو ہارٹ اٹیک ہونے کے جو چانسز ہیں وہ کافی حد تک بڑھ جاتے ہیں. یعنی ایک عام انسان جو صحیح طرح سوتا ہے تقریباً 60% جو ہے آپ کے ہارٹ اٹیک کے چانسز جو ہیں وہ بڑھ جاتے ہیں. تو آپ ذرا سوتے وقت خیال رکھے گا. یا جو لوگ پیٹ کے بل یا الٹا جو پورا سوتے ہیں ان کو بھی ہارٹ اٹیک کے جو چانسز ہیں وہ کافی حد تک بڑھ جاتے ہیں. کیوں؟ کیونکہ کہا جاتا ہے آپ کے وزن جو آپ کے جسم کا پورا وزن ہے وہ آپ کے دل پر پڑتا ہے، اور جب آپ کے دل پر پڑتا ہے آپ کا دل جو ہے وہ صحیح طرح دھڑکتا نہیں ہے، اور اگر صحیح طرح دھڑکے گا نہیں تو وہ خون صحیح طرح پمپ نہیں کرتا، جس کی وجہ سے کہتے ہیں کہ ہارٹ اٹیک کے جو چانسز ہیں وہ کافی حد تک بڑھ جاتے ہیں. اس کے علاوہ ایک نقطہ اور جو یہاں پہ تھا، کہا جاتا ہے جو حضرات زیادہ دیر تک سوتے ہیں ان کے لیے بھی بالکل ٹھیک نہیں ہے، اب وہ کم کم سوئیں اور زیادہ تر ورزش کریں، کیونکہ زیادہ سونا بھی ہارٹ اٹیک کی ایک وجہ ہو سکتی ہے. لیتے ہیں یہاں پر ایک وقفہ، لیکن آپ کہیں مت جائیے گا کیونکہ ہم پروگرام صبح زندگی کو آگے بڑھائیں گے. جی ناظرین دوبارہ خوش آمدید کی طرح کچھ میٹھی میٹھی باتیں کرتے ہیں ناشپاتی کے بارے میں. کہا جاتا ہے ناشپاتی میں فائبر، پوٹیشیم اور کیلشیم کافی حد تک موجود ہے. کہا جاتا ہے بہترین اینٹی آکسیڈنٹ ہے، آپ کے جسم کے نظام دفاعی جو ہوتا ہے اس کو کافی حد تک یہ مضبوط کرتا ہے. اس کے علاوہ کہا جاتا ہے مختلف قسم سے کینسرز کے لیے بچاؤ ہے. کہا جاتا ہے کولیسٹرول کو کم کرتا ہے. جن کو بخار ہو وہ ناشپاتی کا استعمال کریں، ان کے لیے بہت مفید ثابت ہوگا. اس کے علاوہ کہا جاتا ہے جن کو سانس کی بیماری ہو وہ بھی ناشپاتی کا استعمال کریں. کہا جاتا ہے کہ افطار کے بعد اگر آپ ناشپاتی کا استعمال کرتے ہیں تو آپ کے جسم کو فوراً یہ انرجی بخشتا ہے. کہا جاتا ہے کہ آپ کے بلڈ پریشر کو بھی کم کرتا ہے. اس کے علاوہ سب سے آخری اور اہم نقطہ، چھوٹے بچوں کو اگر آپ ناشپاتی ابال کر دیتے ہیں تو ان کے لیے بہت مفید اور بہترین غذا ہو سکتی ہے. چلتے ہیں اس طرف خورم کی طرف. جی خورم،
بہت شکریہ رباب، بہت مفید گفتگو آپ نے کی ہمارے ناظرین کے ساتھ. ہم چلیں گے ڈاکٹر عاقلہ حکیمی کی طرف جو آٹیزم کے بارے میں ہمارے ساتھ بات کر رہی ہیں. بہت اہم اور بڑا پیچیدہ مسئلہ ہے، اور ڈاکٹر صاحب اس کو کس عمر تک اگر کنٹرول کر لیا جائے تو یہ ٹھیک ہو جاتا ہے، اگر ٹھیک ہوتا بھی ہے یا نہیں، علاج کیا جا سکتا ہے؟
وہ جن کے بچے اس مشکل میں مبتلا ہے وہ مایوس نہ ہو جائے، اس بیماری کے جو ہے وہ قطعی علاج نہیں ہے.
ٹھیک ہے،
یعنی آپ یہ ہم نہیں کہہ سکتے کہ ہم اس کو جو ہے وہ مکمل طور پر
ٹریٹ کر سکیں. ٹھیک
کریں گے. اب ویسے تو دیکھا جائے بہت ساری بیماریوں کا قطعی علاج نہیں ہے، جیسے ذیابیطس کی بیماری، جیسے بلڈ پریشر کا، ان کو ہم کنٹرول
مینیج کرنا پڑتا ہے،
مینیج کرتے کنٹرول کرتے، لیکن اس کو ہم ایراڈیکیٹڈ نہیں کر سکتے،
ختم نہیں
کر سکتے، ختم نہیں کر سکتے. تو یہ بھی ایک ایسی بیماری ہے کہ اس کو جو ہے وہ علاج قطعی طور پر نہیں ہے. بہت سارے جو ہے اس میں ابھی بھی ریسرچ ہو رہی ہے، تحقیقات ہو رہی ہے کہ شاید اس کا جو ہے وہ
علاج نکالا جا سکے،
کیونکہ جب ہمیں وجہ صحیح طریقے سے معلوم ہو تو تب اس کا علاج بھی بہت حد تک جو ہے وہ
آسان
ہے، لیکن جب قطعی وجہ معلوم نہ ہو تو پھر علاج بھی مشکل ہے. لیکن جو ہے بہت اور سارے راستے ہیں جس جو ہے وہ مدد لے کے ان بچوں کے لائف کے کوالٹی کو بہتر بنایا جا سکتا ہے.
ٹھیک ہے،
جو ہے اس میں یہ جیسے کہ میں نے شروع میں بتایا کہ اس میں اب ڈائگنوز جو ہے وہ سائیکیٹرسٹ سے ہے، لیکن جو ہے علاج کے لیے جو ہے وہ سائیکیٹرسٹ اور نیورولوجسٹ دونوں کا ہونا لازمی ہے. دونوں سے آپ جو ہے اپنا کنیکشن رکھیے، کیونکہ جی آرگینک پرابلم بھی اس میں ہے. اس کے علاوہ جو ہے وہ اس کی جو مین جو علاج ہے وہ یہ ہے کہ بچے کی جو ایبلٹی ہے اس کو بڑھاتے ہیں مختلف طریقے سے. فرض کریں اگر بولنے میں پرابلم ہے تو اس کے ساتھ جو ہے وہ یہ تھراپی وربل تھراپی کیا جاتا ہے تاکہ اس کی صحیح ہو جائے. اگر بچے کی جو ہے وہ یادداشت کا پرابلم ہے تو اس کو جو ہے وہ اس کے ساتھ کام کیا جاتا ہے.
علامتی علاج آپ لوگ کہتے ہیں،
علامتی علاج سائیکولوجی کے پوائنٹ آف ویو سے، یعنی کہ آپ نے میڈیسن دے دیا نہیں، یعنی اس کے ساتھ جو ہے مختلف قسم کے باتیں کر کے میتھڈز جو ہے وہ इसके लिए जो है वो वालिदैन को पहले ये सब कुछ सीखना पड़ेगा, जो बच्चे का जो नर्स है उसको जो है ये सब कुछ सीखना पड़ेगा, फिर जो है वो
आगे बात बढ़ेगी। बहुत शुक्रिया डॉक्टर अकला हकीमी, ऑटिज्म के बारे में डॉक्टर साहब ने बात की, बड़ा अहम मसला है। बहरहाल हमने मुख्तसर अंदाज में उसके हर पहलू के ऊपर रोशनी डालने की कोशिश की, उम्मीद है कि आप लोगों के लिए मुफीद साबित हुई होगी आज की गुफ्तगू। तो शुक्रिया अदा करता हूँ डॉक्टर हकीमी, आप तशरीफ लाएं। जरूर आप,
बहुत शुक्रिया खबर, मैं भी डॉक्टर अकला हकीमी का बहुत शुक्रिया अदा करना चाहूँगी कि स्टूडियो में तशरीफ लाएं और बहुत ही कम वक्त में बेहतरीन तरीके से मौजू पर उन्होंने रोशनी डाली। नाजरीन, यहाँ वक्त हुआ आपको सैर कराने का, ईरान के शहर शाहरुख की कुछ खूबसूरत मनाजर साथ मिलकर देखते हैं और फिर आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। जी नाजिन, खुश आमदीद कहते हैं, शाहरुख की कुछ खूबसूरत मनाजर आपने मुलायजा फरमाए, उम्मीद करते हैं आपको पसंद आएंगे। मौलाना ऑन मोहम्मद नकवी साहब हमारे साथ फोनलाइन पर मौजूद हैं और मैं सलाम अर्ज करती हूँ आपकी खिदमत में।
सलाम अर्ज करते हैं आपकी खिदमत में और तमाम मोमिनीन की खिदमत में।
बहुत शुक्रिया और बहुत शुक्रिया आपने वक्त निकाला हमारे प्रोग्राम के लिए। मौलाना साहब, हमारा हफ्ते का मौजू चल रहा है जिस दिन आदमी या जिस दिन इंसान गुनाह नहीं करता वही दिन उसके लिए ईद का दिन होता है। रमज़ान मुबारक में या मुहर्रम के ऐसे जो महीने होते हैं हम अपने आप को गुनाहों से रोक लेते हैं लेकिन पूरा साल ये काम हम नहीं कर सकते, इसकी क्या वजह है?
देखिए, बिस्मिल्लाह रहमान रहीम, खुदावंद मुताल ने ये बाज़ दिन जो इंसानों के लिए बनाए हैं, रमज़ान मुबारक है या मुहर्रम के अय्याम हैं, ये फकत इन दिनों के लिए नहीं बनाए कि इन्हीं दिनों में हम इबादतें करें और फिर आगे के दिन हम जो चाहें करें, नहीं।
बिल्कुल,
इसकी असल वजह यह है कि जिस चीज के लिए अल्लाह ने ये दिन बनाए हैं हम उस तरीके से सही से इस्तेफादा नहीं करते, उससे फायदा नहीं उठाते हैं।
बिल्कुल,
दर हकीकत ये एक महीना अल्लाह ने हमारे लिए बनाया था कि पूरे 11 महीने का पूरा सिस्टम हम इस महीने से ले सकें।
सही,
अल्लाह ने ये दस्तरखान हमारे लिए बिछाया है तरबियत का, अपनी अपनी बंदगी का और बहुत सारी चीजें सीखने के लिए और अपने अखलाक को अच्छा बनाने के लिए, गुनाह से बचने के लिए। लेकिन हम लोग मामूलन जहनों में ये होता है कि एक महीना जब गुजर जाएगा तो हम फिर कोई वजीफा नहीं है, कोई तकलीफ नहीं है, हम बिल्कुल आजाद हैं। लेकिन जबकि खुदावंद मुताल और रिवायात में मुतअद्दिद जगह पर आया है कि अल्लाह ने इस महीने को रखा ही इसलिए है कि पूरे 11 महीने का जितना जिंदगी का सिस्टम है इससे ले सके हम।
बिल्कुल,
लेकिन हम सही से इसको सही दर्क नहीं कर पाते, इसकी दुआओं से इसकी रहमतों से फायदा नहीं उठा पाते। अगर सही से फायदा उठाएं तो खुदा हमको तौफीक देता है कि 11 महीने हम गुनाह ना करें और बचे रहें।
सही मौलाना साहब, मैं ये सवाल पूछना चाहूंगी कि रमजान मुबारक के महीने में हम अपने आपको गुनाहों से रोकते हैं या इन जो हमारी आदत सीख बन जाती है रोजा रखना या खाना ना खाना या दूसरों के दुख को समझना, तो आपके ख्याल में रमजान मुबारक के महीने से हमें इंसानों को क्या मिलता है?
देखिए, अल्लाह ने ये जो दिन बनाए हैं मुबारक दिन इसलिए बनाए ताकि इंसान का दिल भी मुबारक हो, इंसान का शऊर ऊपर आए, इंसान की तरबियत सही से हो, ताकि इन दिनों में रह के इंसान अपनी भूख और प्यास जो बंदगी का चेहरा रखती है इससे सीख सके कि माशरे के लोगों में जो भूखे रहते हैं, जो प्यासे रहते हैं, जो अल्लाह की मखलूक मुसीबत में गिरफ्तार है उसको उसका कैसे साथ दिया जा सकता है, उसके गम में कैसे शरीक हो जाता है। भाई, इंसान जो बनाया गया है, इंसान के दो तरीके की हकीकत है और दो तरीके के रबते हैं, एक अल्लाह से रबता है जो बंदगी नियाइश और दुआ के जरिए से और इबादतों के जरिए से होता है, लेकिन दूसरा चेहरा इंसान का वो अल्लाह की मखलूक कर से रबता है। ये अल्लाह से मखलूक से रबता भी ये भी फरामीन खुदा में से है, अल्लाह के बताए हुए दस्तूरात में से है। लिहाजा आज माशरे में जुल्म किया जा रहा है, आप देख रही हैं कि फिलिस्तीन में क्या हो रहा है, ये इसराइल जो कर रहा है, और हम लोग जो बैठे हुए हैं अगर हमारी सही से तरबियत हो दीनी तरीके से तो हमें चैन नहीं मिल सकता, सुकून नहीं मिल सकता, क्योंकि हम देख रहे हैं कि अल्लाह की मखलूक पे जुल्म हो रहा है। लिहाजा अगर हम सही से अपनी तरबियत करें इस माह मुबारक में और इन पाक दिनों में तो खुद ब खुद वो सांस पाक हमारे वजूद से निकलेंगी जिसकी तासीर होगी, जिसका असर होगा, जिसकी वजह से दुआएं कबूल होंगी, खुदा हमारे लिए फरज करेगा, हमारी मुसीबतों को दूर करेगा
इंशाल्लाह। मौलाना साहब, बहुत शुक्रिया मौलाना साहब, बहुत ही मुख्तसर वक्त पर आपने बहुत ही बेहतरीन तरीके से हमारे आज के मौजू पर रोशनी डाली, बहुत ही बहुत बहुत शुक्रिया आपने वक्त निकाला हमारे प्रोग्राम के लिए।
जी, मैं सभी बताती हूँ कल हमारे साथ डॉक्टर अवैस होंगे और इंशाल्लाह वो हमारे साथ बात करेंगे कि बालिग
लोगों में जो हिफाजती टीके लगते हैं उससे सिलसिले में, और ये भी बताता चलूँ आपको कि ईद के दो दिन इंशाल्लाह हम लोग
स्पेशल
प्रोग्राम जाएंगे, तो उसमें वो प्रोग्राम देखना मत भूलिएगा और हमारा साथ जरूर दीजिएगा
इंशाल्लाह। बस इस दुआ के साथ कि आपका आज का दिन बहुत बहुत अच्छा गुजरे, कल तक के लिए खुर्रम अली कर दीजिए और मुझे रुबाब मंसूरी को इजाजत दीजिए।
खुदा हाफिज़।